रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै वीरेन्द्रनगरमा प्रदर्शन, सुर्खेतमा चालू आर्थिक वर्षमा 9 जना नयाँ कुष्ठरोगी फेला परे,
सत्तासीन दल र मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने सहमति, जबरजस्ती गरे संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाए,
ओसामा बिन लादेनका छोरालाई अमेरिकाले आतंककारीको सूचीमा राख्यो,
र मना मर्स्याङदी हेटोडा गोल्ड कप फुटबलको पहिलो फाइनल प्रवेश, धनगढ़ीमा हुने सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लीग क्रिकेटमा 6 टोली सहभागी हुने। हिमाल पहाड़ तराई कोही छैन पराई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु राउत र सुचित्रा गौतमको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राख्दै हिजो सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ। वीरेन्द्रनगर स्थित मंगलगढ़ी चोकबाट विभिन्न नारा लेखेका प्लेकार्ड र नारासहित र्याली निकालेर बजार परिक्रमा गरी सभा समेत गरिएको छ। देशभक्त नागरिक संघर्ष समिति सुर्खेतको आयोजनामा भएको प्रदर्शनमा नेपाललाई हिन्दू कायम गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायतका नारा लगाइएको छ। र्यालीपछि वीरेन्द्र चोकमा भएको सभामा राष्ट्रयोगी सन्त स्वामी श्री धाम शरण देवाचार्यले बौद्धिक सनातन द्रव्य खम्बामा कोही पनि विरोधी भएर नआउन आग्रह गर्नुभएको छ। उहाँले आफ्नो संस्कार संस्कृति सभ्यतालाई अक्षुण्ड अखण्ड बनाउनका लागि एकताबद्ध हुनुपर्ने भन्दै अनावश्यक भ्रम नफैलाउन चेतावनी पनि दिनुभएको छ।
हाम्रो वैदिक सनातन यो दिव्य खम्बामा कोही पनि तत्व मझौटे बनेर आउने प्रयास नगरोस् र हाम्रा सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरू, राष्ट्रभक्त नागरिकहरू आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो सभ्यता अक्षुण्ण अखण्ड र मजबुत बनाउनको लागि यस्तो तरिकाले हुँदैन है। योगी जाग्यो भने आफू मात्र जाग्नेवाला छैन, सबलाई जगाएर छोड्ने छ योगीले।
उहाँले सबैले आफ्नो धर्मको प्रचार गर्न पाउने तर लोभ लालचमा पारेर कसैले पनि धर्म परिवर्तन गर्न नपाउनेमा समेत जोड दिनुभयो।
लोभ लालचमा कसै धर्म परिवर्तन गर्न पाउँदैन, आफ्नो आफ्नो धर्मको काम आफूले हामीले गर्न जानेका छौं।
सभामा संघर्ष समितिका संयोजक धनबहादुर राउत, सनातन धर्म सेवा समिति सुर्खेत शाखाका सभापति दुर्गा प्रसाद गौली, सनातन धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष हस्तबहादुर भारती, महिला समाज सुर्खेतका अध्यक्ष कल्पना कार्की, राधिका थापा, ललित भट्टराई लगायतले पनि सम्बोधन गर्नुभएको थियो। देशभक्त नागरिक संघर्ष समितिले केही समूहका नाममा धार्मिक द्वन्द निम्ताउने र राष्ट्रियता विरूद्ध नारा लगाउने काम भएको भन्दै यसको विरोध स्वरूप प्रदर्शन गरेको जनाएको छ।
जबरजस्ती करणी गर्ने 2 जना युवा विरूद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरिएको छ। कोहलपुर 11 साझा चोक नजिकै 18 वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले मुस्कान आचार्य र शेरसी कर्मीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुरेश प्रसाद काफले ट्युसन पढेर फर्किँदै गरेका एक युवतीलाई आचार्य र सिकर्मीले जबरजस्ती करणी गरेको बताउनुभयो। प्रहरीले जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
कार्यालय प्रमुख तथा कार्यालयले सम्पूर्ण जानकारी नदिँदा पनि आवश्यक सूचना पाउन नसकेको सरोकारवालाले बताएका छन्। नेपालगंजमा भएको पत्रकार र सूचना अधिकारीको भेटघाटमा कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। सम्पूर्ण सेवा प्रदायक सार्वजनिक निकायले सूचना अधिकारी नतोक्ने, तोके पनि पर्याप्त मात्रामा सूचना अधिकारी नभए सूचना जानकारी नभएको व्यक्तिलाई सूचना अधिकारी तोक्ने चलनले गर्दा सूचना संकलन गर्न समस्या भइरहेको पत्रकारहरूले बताएका छन्। कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले सूचना अधिकारी तोक्न र उसलाई कार्यालयमा सम्पूर्ण कुरा जानकारी गराउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिन तत्काल प्रमुख जिल्ला अधिकारी मार्फत पहल गर्ने बताउनु भएको छ। कार्यक्रममा बाँके जिल्लाका सम्पूर्ण कार्यालयका सूचना अधिकारीले 2 महिने प्रगति विवरण सार्वजनिक गरेका थिए।
अछामको सुतार गाविसमा सुक्खा पहिरो जान थालेपछि 110 परिवार पहिरोको जोखिममा परेका छन्। सुतार चारको धम्बा र तिरे खोलाको बीचमा निरन्तर पहिरो गएकाले गाविसको 2, 4, 5 र 7 ओडाका 110 परिवार विस्थापित हुने अवस्थामा पुगेका हुन्। यी मध्ये 31 परिवार उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी कौशल राज शर्मा तिमिल सेनाले जानकारी दिनुभयो। जिल्ला दैवी प्रकोप उद्धार समितिले 31 परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने निर्णय गरेको उहाँले बताउनु भएको छ। तत्काल पहिरो आसपासका बस्तीलाई नजिकैको सुरक्षित ठाउँमा अस्थायी शिविर बनाउने र रेडक्रसले दिने राहत सामग्री जिल्ला विकास समिति मार्फत पहिरो प्रभावित परिवारलाई वितरण गर्ने निर्णय पनि गरिएको छ।
सुर्खेतमा चालू आर्थिक वर्षको 6 महिनामा 9 जना नयाँ कुष्ठरोगी फेला परेका छन्। आइनेप सुर्खेतले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा गत वर्षको तुलनामा यस वर्ष सुर्खेतमा कुष्ठरोगीको संख्यामा कमी आएको जनाइएको छ। अहिले आइनेप सुर्खेतमा सुर्खेत सहित जाजरकोट, दैलेख, रूकुम, मुगु, कालीकोटका 21 जना नयाँ कुष्ठरोगी फेला परेको कार्यालयका प्रमुख मंगल बहादुर थारूले जानकारी दिनुभयो। उहाँले अघिल्लो वर्ष सुर्खेतमा 27 जना कुष्ठरोगी फेला परेको पनि बताउनु भएको छ। अहिले आइनेप सुर्खेतमा 57 जना बिरामीले सेवा लगिरहेको भए पनि दैनिक 15-20 जना नयाँ बिरामी आउने गरेको प्रमुख थारूले बताउनु भएको छ। यस्तै सुर्खेतमा फिस्टुलाको उपचारको लागि छुट्टै अस्पताल भवन निर्माण हुने जनाइएको छ। 17 बेडको फिस्टुला उपचार केन्द्र निर्माण हुन लागेको आइएनएफ सुर्खेतले जनाएको छ। 5 करोडको लागतमा निर्माण हुन लागेको फिस्टुला उपचार केन्द्रको भवन 15 महिनाभित्र निर्माण गरिसक्ने आइएनएफ सुर्खेतले जनाएको छ। यसैबीच हामीले यसै विषयवस्तुमा कुराकानी गरेका छौं। हाम्रा साथी मधुबन विसीले आइएनएफका प्रमुख मंगल बहादुर थारूलाई कुष्ठरोग कस्तो खालको रोग हो भनी सोधेका छन्।
कुष्ठरोग किटाणुबाट लाग्ने, माइकोब्याक्टेरियम ल्याप्रे भन्ने नामक किटाणुबाट लाग्ने एक किसिमको कम सर्ने मध्येको एक किसिमको रोग हो र यो रोग चाहिँ छाला र नसामा प्रभाव पार्दछ।
सुर्खेत सहित यस क्षेत्रमा कुष्ठरोगको अवस्था कस्तो छ?
अब सुर्खेतको भन्नुहुन्छ भने अहिले नयाँ कुष्ठरोगी पत्ता लाग्ने दर चाहिँ विगत वर्षहरू हेर्ने हो भने गत वर्षको तुलनामा अलिकति घटेको देखिन्छ। किनभने गत वर्षमा एक वर्षको अवधिमा 27 जना नयाँ कुष्ठरोगी बिरामीहरू पत्ता लागेका थिए, तर अहिले यो करिब करिब अब 6 महिना पुरा हुन लागिसक्यो, अब यो पुस महिना पनि जान लागिसक्यो र अहिलेसम्म सुर्खेतको मात्रै नयाँ कुष्ठरोगी पत्ता लागेको 9 जना मात्रै छ। अब त्यो भनेको गत वर्षमा वर्षभरिमा 27 जना पत्ता लागेको र अहिले 6 महिनामा 9 जना मात्रै पत्ता लागेको, यो तथ्याङ्क हेर्ने हो भने यो पत्ता लाग्ने दर चाहिँ गत वर्षको भन्दा घटेको देखिन्छ।
अहिले सरदर दैनिक कतिजना जति बिरामीहरू आउने गरेका छन्?
अब यहाँ आइएनएफ सुर्खेतमा चाहिँ सरदर 15-20 जना जति बिरामीहरू, त्यसमा छाला सम्बन्धी विभिन्न समस्या भएको र त्यसमा कुष्ठरोगको शङ्का लागेको पनि आउने गर्छन्।
अब यो कुष्ठरोग नियन्त्रण गर्न चुनौती के छ?
अब कुष्ठरोग नियन्त्रण गर्न सबैभन्दा ठुलो चुनौती के छ भनेपछि कुष्ठरोग लागेको शङ्का भएको समुदायको मान्छेहरूले एक त त्यो थाहा पाउनुहुन्न उहाँहरूले, अर्को कुरा चाहिँ थाहा पाए पनि समयमा उपचारको लागि आउनु हुँदैन, यो चुनौतीहरू छ। यदि समयमा उहाँहरूले सम्बन्धित ठाउँमा जहाँ कुष्ठरोग पहिचान हुनसक्छ, उपचार हुनसक्छ, त्यो ठाउँमा समयमा आइदिनु भयो भने छिटै पत्ता लाग्छ र छिटै उपचारमा ल्याउन सकिन्छ। अब त्यो समयमा उहाँहरू नआउने, यो ढिलाइ हुने, निदानको लागि ढिलाइ हुने र त्यसले गर्दाखेरि उपचारको लागि पनि ढिलाइ हुने, त्यो किसिमको चुनौती छ।
कसरी थाहा पाउने नि कुष्ठ रोग लागेको छ भनेर?
कुष्ठ रोग लागेको हो कि भन्ने शङ्का गर्नलाई केही लक्षणहरू छन्, त्यसको आधारमा यो कुष्ठ रोग लागेको हुनसक्छ भनेर शङ्का गर्न सकिन्छ। जस्तै छालामा स्पर्श शक्ति हराएको, रातो वा फुस्रो किसिमको दाग देखा परेमा, हात खुट्टाको स्नायुहरू झमझम गरेको खण्डमा अथवा हात खुट्टा झमझम गरेको खण्डमा यो शङ्का गर्न सकिन्छ। र त्यसबाहेक अन्य लक्षणहरू पनि हुनसक्छ, त्यो भनेको कानको लोती बाक्लो हुने, हात खुट्टा अलिकति कमजोर हुने, किनभने नसामा प्रभाव पार्छ त्यसले गर्दाखेरि हात खुट्टा लुलो हुने अथवा कमजोर हुने, आँखी भाउहरू झर्ने र दाग भएको ठाउँमा पनि पसिना नआउने अनि दाग भएको ठाउँमा रौँहरू झरेर जाने, अब यस्ता किसिमको लक्षणहरू देखेर सजिलै शङ्का गर्न सकिन्छ।
जस्तो यसको उपचार निःशुल्क रूपमा हुन्छ या शुल्क तिर्नुपर्छ?
होइन, कुष्ठ रोगको उपचार अहिले पूर्णतया निःशुल्क छ। हाम्रो नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, हेल्प पोस्टहरू, हेल्थ सेन्टरहरू, अस्पतालहरू लगायत INF को कुष्ठ रोग उपचार केन्द्र यहाँ सुर्खेतमा जुन छ, यहाँ सबै ठाउँमा कुष्ठ रोगको उपचार निःशुल्क रूपमा छ।
अब यो कुष्ठ रोगलाई नियन्त्रण गर्न तपाईँहरूले के कस्तो पहलहरू गरिरहनु भएको छ नि?
अब कुष्ठ रोग नियन्त्रण गर्नलाई त INFले धेरै लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको छ। जस्तै विगत धेरै वर्ष पहिला कुष्ठ रोगको जुन भयावहको अवस्था थियो, त्यो बेलादेखि नै गाउँ गाउँमा गएर सर्वे गर्ने, गाउँ गाउँमा गएर कुष्ठ रोगको बिरामीहरू खोज्ने र उपचारमा ल्याउनेदेखि लिएर हालसम्म विभिन्न किसिमको कुष्ठ रोग नियन्त्रणको कामहरू भइरहेको छ। र अहिलेको अवस्था हेर्ने हो भने अहिले INF सुर्खेतले हरेक दिनमा OPD सेवा सञ्चालन गरेको छ, जहाँ कुष्ठ रोग शङ्का लागेको बिरामीहरू आउन सक्नुहुन्छ र आफ्नो रोग कुष्ठ रोग भए नभएको पत्ता लगाउन सक्नुहुन्छ र फ्रीमा उपचार पनि छ, त्यस्तो किसिमको छ। र यसको साथसाथमा अहिले हामीले के पनि गरिरहेछौँ भने समुदायको व्यक्तिहरूलाई कुष्ठ रोगको बारेमा बढीभन्दा बढी कुरा थाहा होस् भनेर समुदायमा कुष्ठ रोगको म्यासेज लिएर, कुष्ठ रोगको सन्देश लिएर हामी पुग्ने गरिरहेको छौँ र त्यो समुदाय ग्रुपमा विशेष गरेर यो सेकेन्डरी अथवा माध्यमिक र उच्च माध्यमिक स्कुलका विद्यालयका स्टुडेन्टहरू देखि लिएर चर्चको कङ्ग्रिगेसन, चर्च मेम्बरहरूमा, जहाँ ठुलो मात्रामा मान्छेहरू हरेक शनिबार गेदरिङ हुन्छन्, त्यहाँ गएर यो कुष्ठ रोगको म्यासेजहरू, कुष्ठ रोग भनेको के हो, कसरी उपचार गर्न सकिन्छ भन्ने कुराहरू हामीले त्यस्तो किसिमको सन्देश दिने गरिरहेको छौँ।
उहाँ हुनुहुन्थ्यो INF सुर्खेतका प्रमुख मङ्गल बहादुर थारू रेडियो भेरीसँग कुराकानी गर्दै।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, लीला भने यो विश्राम।
सबैको मन छुने
रेडियो भेरी FM।
नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै वीरेन्द्रनगरमा प्रदर्शन। सुर्खेतमा चालू आर्थिक वर्षमा 9 नयाँ कुष्ठ रोगी फेला परे। सत्तासीन दल र मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा टिपल गर्ने सहमति। जबरजस्ती गरे संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाई। ओसामा बिन लादेनका छोरालाई अमेरिकाले आतंककारीको सूचीमा राख्यो। र मनाङ मर्स्याङती हेटौटा गोल्ड कप फुटबलको पहिलो फाइनल प्रवेश धनगढ़ीमा हुने। सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लिग क्रिकेटमा 6 सहभागी हुने। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। 87 माओवादी केन्द्र र नेपाली कंग्रेस तथा मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने सहमति भएको छ। सर्वोच्च अदालतको निर्णयले पनि बाटो खुल्ला गरेकाले यही 24 बस्ने बैठकमा संशोधन प्रस्ताव संसदमा टेबल गर्ने उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बताउनुभयो। उहाँले सकेसम्म प्रमुख प्रतिपक्षी एमाले लगायत सबै दललाई सहमतिमै ल्याएर संशोधन प्रस्ताव संसदमा टेबल गर्ने दावी पनि गर्नुभयो। यस्तै मोर्चाका नेताहरूले पनि संविधान पारित गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन्। मधेसी मोर्चा सहितको संघीय गठबन्धनले पनि सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रदेशको सीमाङ्कन हेरफेर गर्नुपर्ने माग गरेको छ। सीमाङ्कन हेरफेरका लागि प्रदेशको सहमति लिनुपर्ने संविधानको धारा 274 खारेज गरेर भए पनि संविधान संशोधन गर्नुपर्ने मोर्चाको भनाइ छ। यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने जबरजस्ती गरे संसदको अवरोध जारी राख्ने बताउनु भएको छ। उहाँले सर्वोच्चले प्रदेश सभाको अनुमति बिना सीमाङ्कन हेरफेर गर्न नमिल्ने भन्दै संशोधन प्रस्ताव फिर्ता लिन वा थाँती राखेर निर्वाचन घोषणा गर्नुपर्ने बताउनु भएको छ।
नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संसदमा दर्ता भएको संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको हो। संसदमा दर्ता भएको संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको थियो। विधेयक पारित गराउन सबै दलहरूसँग छलफललाई निरन्तरता दिने निर्णय भएको नेता अग्निप्रसाद सापकोटाले बताउनुभयो। यस्तै बैठकमा आन्तरिक निर्वाचन सम्बन्धी कार्यविधि र पार्टीको संगठनात्मक विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। बैठक आज बिहान अहिले 8 बजे फेरि बस्दैछ।
राजनीतिक सहमतिका लागि सभामुखबाट आउँदो 24 गतेसम्मको समय पाएका प्रमुख दलहरूले प्याकेजमै सहमति खोज्ने बताएका छन्। संविधान संशोधन निर्वाचन र सरकार गठन समेतलाई प्याकेजमै सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्। दलहरूबीच प्याकेजमा सहमति भए संशोधन प्रस्ताव परिमार्जन गरेर पारित गर्ने, सरकार विस्तार गर्ने र चुनाव घोषणा हुने नेताहरूको भनाइ छ। दलहरूले आन्तरिक छलफल गरी एमाले सहितका विपक्षी दलको राजधानीमा हुने आमसभापछि औपचारिक छलफल हुने बताएका छन्। सत्तापक्षले स्पष्ट खाका सहितको प्रस्ताव ल्याए नेकपा एमाले राष्ट्रिय सहमतिको सरकारमा जान सकारात्मक रहेको एमालेका उपाध्यक्ष भीम रावलले बताउनुभयो।
सरकारले स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगको प्रतिवेदन बुझ्ने भएको छ। मन्त्री परिषद बैठकले स्थानीय तह पुनर्संरचना सम्बन्धी प्रतिवेदन बुझ्ने निर्णय गरेको छ। आयोगले 740 स्थानीय तह हुने गरी प्रतिवेदन बनाएर पुष पहिलो साता नै बुझाउन चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले समय दिनुभएको थिएन। प्रणय संरचनाको स्थानीय निकाय वा स्थानीय तहको चुनाव गर्ने भन्ने बहस दलहरूबीच चलिरहेको भन्दै प्रधानमन्त्रीले समय दिनुभएको थिएन। प्रतिवेदन तत्काल बुझ्दा संविधानको धारा 303 अनुसार हाल कायम रहेको स्थानीय निकाय स्वतः भङ्ग हुने र नयाँ संरचना पनि बनी नसकेकाले यसबारे अलमल रहेको छ। संविधानको धारा 303 संविधान जारी हुँदा कायम रहने स्थानीय निकायहरू संविधान बमोजिम स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म कायम रहनेछन् भनिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार गोल्डेन गेटबाट बाहिरिन लागेका बेला करिब 33 किलो अवैध सुन बरामद गरेको छ। एयर अरेबियाको विमानबाट काठमाडौँ ल्याइएको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लाँदै गर्दा बरामद भएको हो। युएईबाट सुन लिएर आउनुभएका बाँकेका गोपाल बहादुर शाही भाडाको ट्याक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शाही सहित मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्रेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ब्यूरो टोलीले शाहीलाई पक्रेपछि उहाँले नै सुनको जिम्मा लिने थापा र काफ्रेलाई बोलाउनु भएको हो। 244 10 तोलाको बिस्कुट, 18 सिक्री र 11 औठी प्रहरीले बरामद गरेको ब्यूरोका डीआईजी नवराज सिलवालले बताउनुभयो। भन्सारको नियमित सुरक्षा घेरा पार गरेर त्यतिका परिणाम सुन कसरी आयो भन्ने बारे छानबिन हुने प्रहरीले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै वीरेन्द्रनगरमा प्रदर्शन। सुर्खेतमा चालू आर्थिक वर्षमा 9 नयाँ कुष्ठरोगी फेला परे। सत्तासीन दल मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने सहमति। जबरजस्ती गरे संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाई। ओसामा बिन लादेनका छोरालाई अमेरिकाले आतंककारीको सूचीमा राख्यो। र मनामुर स्याङदी हेटौडा गोल्ड कप फुटबलको पहिलो सेमी फाइनल प्रवेश। धनगढ़ीमा हुने सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लिग क्रिकेटमा 6 टोली सहभागी हुने। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सल्यानको धनवाङ गाविसको 11 गाउँ परिषदमा 57 लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाविस सचिव टुकाराम ओलीले आगामी वर्ष 2074-75 लागि अनुमानित 57 लाख रुपियाँको बजेट प्रस्तुत गरिएको बताउनु भएको छ। रकम बराबरका विभिन्न योजनाहरू छनौट गरेको सचिव ओलीको भनाइ छ। कार्यक्रममा सबैलाई सम्पन्न गरी आवश्यकताका आधारमा योजनाहरू छनौट गर्नुपर्नेमा सहभागीले जोड दिएका छन्।
कार्यक्रम व्यवस्थापन तथा शान्ति स्वयंसेवक सेमिनार नेपालगंजमा शुरू भएको छ। युवाहरूलाई सामाजिक काममा प्रेरित गर्नका लागि क्रिएटिभ ह्यान्ड्स नेपालको आयोजनामा 2 दिने सेमिनारको आयोजना भएको हो। कार्यक्रममा सेमिनारका सहकर्ता पत्रकार जनक नेपालले बाँकीमा विभिन्न खालका कार्यक्रम आयोजना गर्दा व्यवस्थापनमा भएका कमी कमजोरीलाई सच्याउन तथा युवाहरूलाई सामाजिक कार्यमा स्वयंसेवकको भूमिका स्वतस्फूर्त रूपमा युवाहरूमा रुचि जगाउन सेमिनारको आयोजना गरेको बताउनु भएको छ। सेमिनारमा युवाहरूलाई कसरी व्यवस्थापन गर्ने, प्राविधिक तथा व्यवहारिक सिप प्रयोग गर्ने, खेलकुद सांस्कृतिक कार्यक्रमहरूलाई व्यवस्थापन गर्ने, सैद्धान्तिक तथा व्यवहारिक कुरा सिकाइने क्रिएटिभ ह्यान्ड्स नेपालका अध्यक्ष टीएस ठकुरीले बताउनुभयो।
भेरी खबरमा अब एउटा वैदेशिक खबर। अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचीमा राखेको छ। अमेरिकाले लादेनका छोरा 20 वर्षका हमजा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको हो। हमजा सन् 2015 औपचारिक रूपमा अलकायदाको सदस्य बन्नुभएको थियो। हमजाले पार्टीमा बुबा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ। हमजाले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आउनु भएको थियो। हमजा आतंककारी गतिविधिमा सक्रिय रूपमा सहभागी रहेकाले उहाँलाई कालो सूचीमा राखेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। हमजाले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न नपाउने बताएको छ। अलकायदाका पूर्व नेता ओसामा बिन लादेनलाई अमेरिकी गठबन्धन सेनाले सन् 2011 पाकिस्तानको एबोटाबादबाट पक्राउ गरेको थियो। त्यसपछि भएको झडपको क्रममा बिन लादेनको ज्यान गएको थियो। सन् 2015 अलकायदाले हमजाको अडियो सन्देश सार्वजनिक गर्दै आक्रमणका लागि आफ्ना समर्थनलाई तयार रहन आग्रह गरेको थियो।
अब लागौं केही खेल खबरतर्फ। आगामी चैत 5 गतेदेखि कैलालीको धनगढ़ीमा हुने सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लीग क्रिकेटमा 6 टोली सहभागी हुने भएका छन्। प्रतियोगितामा सहभागी हुने टोलीलाई राजधानीमा कप्तान सहित सार्वजनिक गरिएको हो। प्रतियोगितामा देशका विभिन्न शहरलाई प्रतिनिधित्व गर्दै काठमाडौँ गोल्डेन्स, विराटनगर किङ्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, टीम चौराहा धनगढ़ी र सिबा इसी अन्तरिया सहभागी हुँदैछन्। काठमाडौँका कप्तानी बसन्त रेग्मी, विराटनगरका सरहद भेश्वाकर, रूपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी, अतरियाको ज्ञानेन्द्र मल्ल तथा धनगढ़ीको कप्तान पारस खड्का रहनु भएको छ। प्रत्येक टोलीका कप्तानले 1.5 लाख पारिश्रमिक पाउनेछन् भने अरू खेलाड़ीको स्तर अनुसार 20,000 देखि 50,000 सम्म रूपियाँ आधार मूल्य तोकिएको छ। यसै आधारमा उनीहरूलाई टोलीले प्रतियोगिताका लागि खरिद गर्नेछ। 2020 ढाँचामा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले 25 लाख रुपियाँ र उपविजेताले 7 लाख रुपियाँ हात पार्नेछन्। प्रतियोगिता आयोजना गर्न कुल 1,60,00,000 रुपियाँ खर्च हुने आयोजकको दावी रहेको छ। धनगढ़ी क्रिकेट एकाडेमी र सुदूरपश्चिमाञ्चल एकाडेमीले यसअघि गर्दै आएका दुवै बेग्ला बेग्लै क्रिकेट प्रतियोगितालाई गाभेर यो संस्करणदेखि सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लीग क्रिकेटको आयोजना गर्न लागि हो।
र मनाङ मर्सङ्गदी क्लब हेटौडा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनलमा सहारा क्लब पोखरालाई 1-0 हराउँदै साबिक विजेता मनाङले फाइनल यात्रा तय गरेको हो। मनाङका लागि 8 मिनटमा ओला बाले गरेको गोल नै निर्णायक बनेको हो। दोस्रो सेमी फाइनलमा आज आयोजक विजय युथ हेटौडा र विभागीय टोली आर्मी क्लब भिड्ने भएका छन्। भोजन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले 5 लाख र उपविजेताले 3 लाख रुपियाँ हात प्राप्त गर्नेछन्। यस्तै बिर्ता युनाइटेड क्लब झापा 8 अन्तर्राष्ट्रिय महामन्त्रण फाल्गुनन्द गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। झापाले पहिलो सेमी फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई 6-0 फराकिलो अन्तरले हराएको छ। नेपाल, भारत र भुटानका गरी 10 टिम सहभागी प्रतियोगिताको विजेताले 2,50,000 र उपविजेताले 1,75,000 रुपियाँ हात पार्नेछन्।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै वीरेन्द्रनगरमा प्रदर्शन। सुर्खेतमा चालू आर्थिक वर्षमा 9 नयाँ कुष्ठरोगी फेला परे।
सतासीन दल र मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने सहमति। जबरजस्ती गरे संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाई।
ओसामा बिन लादेनका छोरालाई अमेरिकाले आतंककारीको सूचीमा राख्यो।
र मनराङ मर्स्याङले हेटौडा गोल्ड कप फुटबलको पहिलो फाइनल प्रवेश। धनगढ़ीमा हुने सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लिग क्रिकेटमा 6 टोली सहभागी हुने। हवस् त, अहिलेलाई बिहान 6:30 भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत र सुचित्रा गौतम बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।